आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो नमस्कार अनि जय मसीह। साथै तपाईहरूकै यो आफ्नै प्रिय कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज पनि मैले केही तपाईहरूका पत्रहरू मेरो टेबलको सामुने देखिरहेको छु, जसले मलाई अति नै खुशी तुल्याएको छ, आनन्दित तुल्याएको छ, उत्साहित तुल्याएको छ। आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको लेवी 17 अध्यायबाट र 18 अध्यायबाट देख्न गइरहेका छौं। यो 17 अध्यायको विषय हो बलिदान, एक स्थान र रगतको महत्व। यो 17 अध्यायसँग सिधै उजाड स्थान यात्रा र भेट हुने पाल वा पवित्र स्थानका वरिपरि इसरायलीहरू छाउनी लगाएर बसेको विवरण छ। यसले चाहिँ सिधै धार्मिक कृत्य सम्बन्धमा भन्दा नैतिक सम्बन्धको ध्यान विचारसँग खास व्यवहार गर्दछ। शुद्ध पाल्तु पशुहरू पवित्र स्थानमा भोजनको लागि मार्नु पर्दथ्यो। खाली 17 अध्याय 8-9 पदमा मात्र विशेष गरी परमेश्वरलाई धार्मिक कृत्यको बलि चढ़ाउने कुराको व्यवहार गरिएको छ। इसरायलीहरू पलिस्तिनको मुलुकभरि छरिसकिएपछि कोही कोही पवित्र स्थानदेखि सयौं मिल टाढामा रहने थिए। तिनीहरूले अब खानाको लागि पशु पवित्र स्थानमा ल्याउन कति पनि सम्भव थिएन। व्यवस्थामा परमेश्वरले तिनीहरूको निम्ति यो निर्देशनहरूको संशोधन गर्नुभयो जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरे। व्यवस्था 12 अध्याय 15 र 16 पद अनुसार किन परमेश्वरले यस्ता निर्देशनहरू दिनुभयो? इसरायलीहरू मिश्रबाट निस्किआएका केही साल मात्र भएको थियो। मिश्रमा तिनीहरूलाई प्रतिमाहरूले घेरिएका थिए। तिनीहरूले मिश्रका प्रतिमाहरू पूजे र त्यहाँ सधैँ फेरि त्यही प्रतिमा पूजामा फर्किजाने कुरामा खतरा थियो। तिनीहरूले मिश्रको प्राकृतिक देवहरूलाई पूजेथे अनि पश्चातमा उल्लेखित वन देवता चाहिँ वास्तवमा मिश्रको सेरिम देवता हो, जुनको अर्थ हो भूतलाई भूतला भएको, र यसले बोकाहरूको संकेत गर्दछ। मिश्रहरूले मेन्डेसलाई अर्थात बोका देवलाई पूजा गर्थे। कुरा जेसुकै होस्, यसबाट हामी देख्छौ कि इसरायलीहरूलाई कुनै पनि पशुहरूलाई कुनै पनि स्थानमा मार्न मना गरिएको थियो। तर पवित्र स्थान वा भेट हुने पालमा मार्नुपर्ने नियम बनाइएको चाहिँ तिनीहरूलाई बोका देवलाई बलि चढ़ाएर पुज्ने कामबाट जोगाउनलाई थियो, बचाउनलाई थियो। त्यसपछि हामी सिक्छौ कि रगत कति पनि खानु हुँदैन, कारण स्पष्ट रूपमा दिइएको छ यसले जीवनको प्रतिनिधित्व गरिएको छ। यसको पछाडि दुई कारणहरू छन्। पहिलो, जीवन पवित्र छ, अरू त के पशुहरूलाई अनावश्यक रूपमा मार्नु हुँदैन। दोस्रो, रगतले ख्रिस्टको बलिदानको बताउँछ। यो प्रायश्चितको माध्यम थियो, मिलापको प्रतीक थियो र ख्रिस्टको महान प्रतिष्ठापक रूपक थियो। जीवन पवित्र प्रतिष्ठित छ र यसलाई जोगाउनै पर्छ। तर ख्रिस्टले चाहिँ आफ्नो जीवन दिनै पर्दथ्यो ताकि पापीहरूले जीवन पाउन सकुन्। रगत र जीवन एउटै अर्थ बुझाउने अर्को शब्द हो। मानिसले कहिले पनि रगत खानु हुँदैनथ्यो, तर तिनले ख्रिस्टको रगत लाक्षणिक रूपमा पिउनु पर्दथ्यो। यसको मतलब विश्वासद्वारा ख्रिस्टको जीवन र ख्रिस्टको बहाएको रगतमा अप्नाउनु हो, जुन उहाँले दिनुभयो ताकि हामी जिउन सकौं। त सबभन्दा पहिले हामी देख्छौ बलिदानको एक स्थान। लेवी 17 अध्याय 1 र 2 पदमा लेखिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, हारून र त्यसका छोराहरू र सबै इसरायलीहरूलाई भन, परमप्रभुले आज्ञा गर्नुभएको यही हो। हजुर, यी निर्देशनहरू मोसा र हारूनको निम्ति मात्र होइन, तर तिनीहरू हारूनको छोराहरू र पूरा इसरायल राष्ट्रको लागि हो। यो प्रत्यक्ष छ कि परमेश्वर अहिले मानिसहरूको व्यक्तिगत जीवनहरूतिर पुगिरहनु भएको छ। उहाँले अध्याय 11 शुद्ध र अशुद्ध पशुहरू बीच मात्र भिन्नता बनाउनुहुन्न, तर अहिले उहाँ नियमहरू दिनुहुन्छ जुनद्वारा तिनीहरूले शुद्ध पशुहरू खानु पर्दथ्यो। उहाँको जनहरूको जीवनहरू तिनीहरूका वरिपरि रहने अन्य जातिहरूको भन्दा अलगै खालको हुनुपर्छ। तिनीहरूलाई अर्को अध्यायमा फेरि यही भनिएको छ जुन हामी देख्नेछौ। 3-6 पदमा भनिएको छ, इसरायलीहरूमा जसले छाउनीभित्र वा बाहिर साँडे भेड़ाका बच्चा कि बाख्रा जे मार्ला र भेट हुने पालको ढोकामा परमप्रभुका पवित्र वासस्थानको सामुने बलि चढ़ाउनलाई ल्याउँदैन, त्यस मानिसलाई रगतको दोष लागोस्। त्यसले रगत बगाएको छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्। यो आज्ञा यस हेतुले दिइएको हो कि इसरायलीहरूले आफ्ना बलि बाहिर मैदान हुँदो नचढ़ाउन्। तिनीहरूले पुजारीहरू कहाँ भेट हुने पालमै ल्याएर ती परमप्रभु कहाँ मेल बलिको रूपमा चढ़ाउनु पर्छ। पुजारीले त्यो रगत चाहिँ भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्कुन् र बोसो चाहिँ परमप्रभुको निम्ति मिठो बास्न हुनलाई जलाउन्। निश्चय नै तपाईहरूमध्ये कसैले यो प्रश्न गर्न सक्नुहुन्छ, संसारमा उहाँ यहाँ के को बारेमा कुरा गरिरहनु भएको छ?
यो त्यो अनौठो व्यवस्थाहरू मध्ये अर्को अनौठो व्यवस्था हो र यसले धार्मिक कृत्य सम्बन्धको भेटी वा बलिसँग सम्बन्ध राख्दैन। जब तपाईँ यसमा होसियारपूर्वक हेर्नुहुन्छ तपाईँ यो कुरा थाहा पाउनुहुन्छ कि यी पशुहरू परमेश्वरका जनहरूको लागि आहाराको निम्ति थियो, भोजनको निम्ति थियो, तरकारीको निम्ति थियो। अर्को शब्दमा परमेश्वर माग गरिरहनु भएको छ कि तिनीहरू उहाँलाई घरको भान्सामा पनि ल्याएको। यस प्रेमको चिन्होद्वारा अन्य जाति देव देवताहरू निकालिन्दथे, अलग गरिन्दथे। किन परमेश्वर यसको बारेमा यति धेरै कठोर? यदि तिनीहरू भोजनमा थुमा खान गइरहेका थिए भने तिनीहरूले यसलाई मार्न भेटु नेपालको ढोकामा ल्याउनु परेको थियो। यो तिनीहरूको पृष्ठभूमिको कारण गरिएको थियो। अन्य जातिहरू बीचमा मासु खानुभन्दा पहिले प्रतिमामा चढ़ाइन्दथ्यो। परमेश्वर यो निर्देशन दिनु भएर प्रतिमा पूजा आत्मिक अन्धकार र दण्डमा डोर्याउने बाटोलाई रोक लगाउन कोशिश गरिरहनु भएको छ। जब तिनीहरू मिश्रमा थिए, यद्यपि तिनीहरू दास दासीहरू भए तापनि मिश्रीहरू जस्तै प्रतिमा पूजकहरू थिए। परमेश्वरले तिनीहरूलाई यस कारणले छुटकारा दिनु भएन किनभने तिनीहरू महान, विशिष्ट र अति नै असल जातिहरू थिए। परमेश्वरले तिनीहरूलाई यस कारण छुटकारा दिनुभयो मिश्रीहरूको दासबाट वा दासत्वबाट किनभने परमेश्वरले तिनीहरूका असहाय पीड़ाको चित्कार सुन्नुभयो र उहाँले अब्राहम, इसाक र याकुबलाई दिनुभएको करार सम्झनुभयो। जब परमेश्वरले करार बनाउनुहुन्छ उहाँले यो पूरा गर्नुहुन्छ। म कसरी जान्दछु कि तिनीहरू मिश्रमा प्रतिमा पूजक थिए? किनभने शास्त्रले यही नै भन्छ। इजिकेल 20 अध्यायको 6 8 पदले भन्छ, त्यस दिन मैले तिमीहरूसित यो शपथ खाए कि म तिमीहरूलाई मिश्र देशदेखि निकाली ल्याएर मैले तिमीहरूका निम्ति रोजेको देशमा ल्याउनेछु, जुन देशमा दूत र मह बग्नेछ र जुन देश सबै देशहरूभन्दा गौरवपूर्ण छ। मैले तिमीहरूलाई भने, तिमीहरू हरेकले आफ्नो नजरको प्यारो वस्तु ती घिनलाग्दा कुराहरू फालिदेऊ र मिश्र देशका प्रतिमाहरूले आफूलाई बिटुलो नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तर मेरो विरूद्धमा बागी भएर तिनीहरूले मेरो कुरा सुनेनन्। हरेकले आफ्नो नजरको प्यारो वस्तु ती घिनलाग्दा कुराहरू फालेनन्, न त तिनीहरूले मिश्र देशका प्रतिमाहरू त्यागे। तब मैले विचार गरे कि मिश्र देशमा नै म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु, मेरो रिस पूरै पुखाउनेछु। परमेश्वर मिश्रको मुलुकमा पाएका तिनीहरूका घिनलाग्दा पृष्ठभूमिबाट तिनीहरूलाई अलग्याउन कोशिश गरिरहनु भएको छ। तिनीहरू पशुहरूको आराधना गरे र रगतको बलि र मासुको भेटी प्रतिमा पूजामा प्रयोग गरिन्थ्यो। यहाँ हामी देख्छौ कि शुद्ध पशु मासु खानको लागि भेटु नेपाल अर्थात पवित्र स्थानमा मारिनु पर्दथ्यो। रगत त्यहाँ खन्याउनु परेको थियो र रगत वेदीमा लगाउनु पर्दथ्यो र बोसो चाहिँ परमप्रभुको निम्ति मिठो बास्ना हुनलाई जलाइन्दथ्यो। यो बलिदान चाहिँ मेल बलि थियो अनि बलि पशुको मासुको बाकी भाग धनीलाई फर्काइन्दथ्यो र उसले आफ्नो निम्ति खानको लागि तयार गर्दथ्यो। यसपछि हामी देख्छौ 7 तिनीहरूले अब बाख्रा रूपी प्रतिमाहरूलाई पुजेर आफ्ना बलिदानले आफैलाई बेस्यान बनाउन्। तिनीहरू र तिनीहरूका पुस्तम पुस्ताका निम्ति यो अनन्तको विधि होस्। यहाँ हामी माथि उल्लेखित विधि विधानका मुख्य कारणहरू देख्छौ र परमेश्वर तिनीहरूलाई प्रतिमा पूजामा फर्की जाने कुराबाट सुरक्षा गर्न चाहनुहुन्थ्यो। 8-9 अहिले तिनीहरूलाई भन, इसरायलहरू अथवा तिनीहरूसँग बास गर्ने परदेशीहरूले होम बलि वा बलिदान चढ़ाउँदा जसले त्यो परमप्रभुको निम्ति चढ़ाउन भेट हुने पालको ढोकामा ल्याउँदैन त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। हजुर, परमेश्वर तिनीहरूका आफ्नै तरकारीको निम्ति, सब्जीको निम्ति पशु ल्याउने बारेमा वा भेटी वा बलिको रूपमा ल्याउने बारेमा अति नै विशेष हुनुहुन्छ। परमेश्वर तिनीहरूलाई कुनै पशुलाई बलिको रूपमा ल्याएर आफ्नो निम्ति खान घरमा लान बलिको रूपमा चढ़ाउन दिनुहुन्न। अहिले यी दुई पदहरूमा उहाँ होम बलिको रूपमा ल्याउने बारेमा कुरा गरिरहनु भएको छ। जब कुनै पशु बलिदान वा भेटीको रूपमा ल्याइन्दथ्यो तिनीहरूले होम बलि व्यवस्था अनुसार भेटी वा बलि चढ़ाउनु पर्दथ्यो। बलिदानको लागि त्यहाँ खाली एउटै मात्र स्थान थियो। परमप्रभुले इसरायलीहरूलाई प्रतिमा पूजाबाट रोक्नु पटक पटक यसको दोहोर्याउनु भएको छ। यो परदेशी वा अन्य कुनै ठाउँको मानिसहरूको निम्ति पनि लागू थियो जो इसरायलमा आफ्नो बसोबास बनाएका थिए। त्यहाँ तिनीहरूको बीच अन्य जातिको उपस्थितबाट प्रभावको सधैं खतरा थियो। यहाँ विशेष मनोवृत्ति चाहिँ अन्य जातिहरूलाई प्रभुमा जित्नु भन्दा बरू तिनीहरूको तरिका वा विधिहरूको गाभ्नु थियो। हामीलाई यो भनिएको छ पहिलो कुरन्थी 10:14 त्यसकारण मेरो प्रियहरू प्रतिमा पूजाबाट भाग। दोस्रो कुरन्थी 6:14-16 भनिएको छ, विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संगत हुन्छ, कि अन्धारोसित उज्यालोको के संगति, ख्रिष्टको शैतानसँग के सहमत, कि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा, प्रतिमाहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध। यसकारण तिनीहरू बीचबाट निस्केर आओ र तिमीहरू अलग हौ, अशुद्ध कुरा नछौ र म तिमीहरूलाई ग्रहण गर्नेछु। यो नै महान सिद्धान्त हो जुन चर्चसँग, मण्डलीसँग र विश्वासीहरूसँग लागू छ। अविश्वासीसँग विवाहमा, धर्ममा, सामाजिक क्षेत्रमा र व्यवहारमा साझेदार हुनुमा जोखिम हुन्छ। परमेश्वरले यसको बारेमा आफ्नो वचनमा चेतावनी दिनुभएको छ। त्यसपछि निम्न पदहरूमा देख्छौ, रगत नखान बाध्यता 10-11। इसरायलीहरू वा तिनीहरूसँग बास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने त्यो रगत खानेको म विरोध गर्नेछु र त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु, किनकि जीवनधारीको प्राण त्यसको रगतमा हुन्छ। मैले रगत चाहिँ वेदीमा तिमीहरूको निम्ति प्रायश्चित गर्नलाई दिएको छु, किनभने रगतद्वारा नै मानिसका जीवनको निम्ति प्रायश्चित गरिन्छ। म विचार गर्दछु कि पद 11 यो पुस्तकको एक कुञ्जी शब्द हो, जीवन रगतमा हुन्छ। यो पद 14 पुनः दोहोरिएको छ। यो सबै बलिदानको आधार हो। 12-14 भनिएको छ, यसकारण तिमीहरू अथवा तिमीहरूसँग बास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानु भनी मैले इसरायलीहरूलाई भनेको हुँ। इसरायलीहरू वा तिमीहरूसँग बास गर्ने परदेशीहरूमध्ये जसले शिकार खेलेर खानुहुने कुनै पशु कि पंक्षी समात छ, त्यसले त्यसको सबै रगत निथारेर माटोले ढाकिदियोस्, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ। यसै कारण मैले इसरायलीहरूलाई भनेको छु, कुनै जीवधारीको रगत तिमीहरूले नखानु, किनभने सबै जीवधारीको प्राण तिनीहरूको रगतमा हुन्छ, यो खाने जोसुकै पनि बहिष्कार गरिनेछ। मित्र, येशु ख्रिष्टले केही अति नै चाखलाग्दो कुराहरू भन्नुभयो। युहन्ना 6:54-56, मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ र म त्यसलाई पछिल्लो दिनमा ब्यउताउनेछु, किनभने मेरो देह साँच्चीकै खाने कुरा हो र मेरो रगत साँच्चीकै पिउने कुरा हो। मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा, किनभने शरीरको प्राण वा जीवन रगतमा भएकोले गर्दा येशु भनिरहनु भएको छ कि हामीले उहाँको क्रूसमा भएको रगतलाई विश्वासमा ग्रहण गर्नुपर्छ, त्यसपछि हामी जीवन पाउँछौ। येशुले आफ्नो रगत बहाउनुभयो र आफ्नो जीवन दिनुभयो। जीवन वा प्राण रगतमा हुन्छ। यो महान अनन्तकालीन सत्य हो। यसले यो कुराको स्पष्टीकरण दिन्छ कि किन हाबिलको भेटी कैनको भन्दा ग्रहण योग्य थियो। यो नै रगतले प्राणको लागि प्रायश्चित बनाउँछ वा जीवनको लागि प्रायश्चित बनाउँछ। ख्रिस्टको रगतले मात्र पापलाई पूर्ण रूपमा शुद्ध गर्दछ र धुँदछ। यसपछि 18 पनि प्रवेश गरौं। यहाँ हामी देख्छौ अनैतिकताको निन्दा गरिएको छ। अहिलेसम्म शुद्धिकरणको धर्म विधि विधानको सम्बन्धमा व्यवस्था दिइएको छ। नियमहरूले धर्मको धार्मिक कृत्यको नियन्त्रित गर्यो। अध्याय 18:19-20 हामी विशेष खास खण्ड पाउँछौ जुनले जीवन परिस्थितिहरूको लागि 10 आज्ञाहरूको लागू गर्दछ। परमेश्वर अहिले आफ्नो जातिको नैतिक क्षेत्रहरूसँग व्यवहार गरिरहनु भएको छ। त सबभन्दा पहिले हामी देख्छौ सामाजिक निषेधहरूको लागि प्रस्तावना 18:1-5। परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई भन्, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले प्रवास गरेको मिश्रका रीति थिति नमान्नु, अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नु। तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्यस अनुसार चल्नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरा यी विधानहरू पालन गर्नु, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ। मित्र, इसरायलीहरू मिश्रबाट केही समय पहिले मात्र निस्किआएका छन् र त्यहाँ तिनीहरूले यी सबै कामहरू गरे जुन गर्नलाई सख्त मनाइथ्यो। यो घृणित पापहरू जुन उल्लेख गरिनेछ, तिनीहरू मिश्रीहरूको लागि जीवनको तरिका थियो, ढाँचा थियो। परमेश्वरले त्यो पापपूर्ण वातावरणको प्रभावबाट आफ्नो जातिहरूलाई अलग गर्नु परेको थियो। तिनीहरू मह र दूध बग्ने प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न गइरहेका थिए, अनि कनानको मुलुकमा पनि त्यस्तै अनैतिक कनानीहरू थिए। परमेश्वरले इसरायलको सन्तानहरू अप्ठ्यारोमा परेको देख्नुभयो, अर्थात शैतान र गहिरो सागर बीच, अर्थात चट्टान र कड़ा स्थान बीच। मिश्रीहरू तिनीहरूको पछाडि थिए, कनानीहरू तिनीहरूको अगाडि थिए। ती दुवै समूह अति नै भ्रष्ट अनैतिक जातिहरू थिए। त्यसकारण यहाँ परमेश्वर आफ्ना जातिहरूलाई अगाडि नै चेतावनी दिनुहुन्छ। चार र पाँच पदमा, तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्यस अनुसार चल्नुपर्छ, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरा यी धर्म विधिहरू पालन गर्नु, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ, म परमप्रभु हुँ। अनि हामी अगाडि देख्छौ, आफन्तहरूसँग नातिदारहरूसँग यौन क्रिया सम्बन्ध मना गरिएको छ। छ पदमा भनिएको छ, तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस्, म परमप्रभु हुँ। किन त उहाँ कारण दिनुहुन्छ, म तिमीहरूको परमेश्वर हुँ। अनि सात र आठ पद, तेरो आमासित सहवास गरेर आफ्ना बाबुलाई शर्ममा नपार, त्यो तेरी आमा हो, त्यसित तैले त्यस्तो काम नगर, तैले आफ्ना बाबुकी पत्नीसित त्यस्तो गलत क्रिया नगर, त्यसो गर्नाले तैले आफ्ना बाबुको अपमान गर्दछस्। यो समस्या हामी पहिलो कोरन्थी पाँच अध्याय एक पदमा कोरिन्थमा भएको देख्छौ, जुन परमेश्वर अति नै धेरै घृणा गर्नुहुन्छ। अनि हामी पद नौदेखि बीस पदमा पढ्दछौ, तैले आफ्नी साखै दिदी बहिनी अथवा आफ्ना आमा वा बाबुपट्टिकी झट्केली छोरीसित सहवास नगर, त्यो आफ्नै घरमा होस् कि बाहिर जन्मेर बढेकी होस्, आफ्नो छोरापट्टिको होस् कि छोरीपट्टिको होस्, तैले आफ्नो नातिनीसित गलत कुकर्म नगर, त्यसबाट तैले आफ्नै अपमान गर्नेछस्। तैले आफ्नो सौतेनी आमापट्टिको छोरीसित गलत कुकर्म नगर, त्यो तेरी बहिनी हो। तैले आफ्नो फुफूसित गलत कर्म नगर, त्यो तेरी बाबुकी नजिककी नातेदार हो। तैले आफ्नो आमाका दिदी बहिनीसित गलत कुकर्म नगर, त्यो तेरी आमाको नजिकको नातेदार हो। तैले तेरी बढी आमा कि काकीसित गलत काम गरेर आफ्ना बाबुका दाजुभाइको अपमान नगर, त्यो तेरी बढी आमा अथवा काकी हो। तैले आफ्नो बुहारीसित गलत कुकर्म नगर, त्यो तेरी छोराको पत्नी हो। तैले त्यससित त्यस्तो गलत कुकर्म नगर। तैले आफ्नो भाउजू वा भाइ बुहारीसित त्यस्तो कुकर्म नगर, किनकि आफ्नो दाजुभाइको अपमान हुन्छ। कुनै स्त्री र त्यसकी छोरी दुवैसित तैले कुकर्म नगर, अनि त्यसको छोरा अथवा छोरीपट्टिको नातिनीसित पनि त्यस्तो कुकर्म नगर, तिनीहरू नजिकका नातेदार हुन्, त्यसो गर्नु दुष्टता हो। तैले आफ्नो पत्नीकै जीवनकालका त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर कुकर्म नगर, कुनै स्त्रीका रसवालाको समयमा त्यससित कुकर्म नगर, तैले परिस्त्रीसित सहवास नगर, त्यसरी तैले आफूलाई अशुद्ध नपार। अमित्र, यिनीहरू अन्तर्विवाह र आचरण सम्बन्धका विधि विधानहरू हुन्। यस्ता घृणित कामहरू मिश्रीहरू र कनानीहरू बीच पाइन्दथ्यो, र परमेश्वर अहिले यसको सम्बन्धमा निर्देशन साथसाथै इसरायलीहरूलाई चेतावनी दिनुहुन्छ। त्यसपछि एक्काइस पदमा भनिएको छ, आफ्ना छोराछोरी मोलोकको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार, म नै परमप्रभु हुँ। हजुर, उहाँ मोलेकलाई आफ्नो बच्चा चढ़ाउने बलिको रूपमा चढ़ाउने कुराको मना गर्नुहुन्छ, जुन त्यस बेला अन्य जातिहरूको बीचमा एक आम कुरा, आम चलन र क्रूर प्रथा थियो, अनि परमेश्वर तिनीहरूलाई त्यो गर्न चेतावनी दिनुहुन्छ। यौन क्रियाको दुरूपयोगको मना गरिएको छ। बाइस पदमा भनिएको छ, स्त्रीहरूसँग झैं पुरूषसँग सम्भोग नगर, त्यो घृणित कार्य हो। यो समलिङ्ग कामीको कुरा थियो, अनि यो समस्या नूको समयमा पनि थियो र आज पनि यो छ। विशेष गरेर कतिवटा पश्चिमी मुलुकमा त पुरूषले पुरूषलाई विवाह गर्ने वैदिक अधिकार दिइएको छ। यो परमेश्वरको दृष्टिमा अति नै घृणित पाप हो। र त्यस पदमा भनिएको छ, कुनै पशु प्राणीसित सम्भोग गरेर तैले आफूलाई अशुद्ध नगर, स्त्री पनि सम्भोग गर्नलाई पशु प्राणीसित नसुतोस्, यो अस्वाभाविक दुराचार हो। मित्र, यो वास्तवमा बोल्न नसकिने, बोल्ने नहुने घृणित कुरा हो, तर पनि यस्ता समस्या मानिसहरू बीच भयो र अहिले पनि हुँदछ। यिनै पापहरू गरेकोले गर्दा पलिस्तिनबाट त्यहाँका जातिहरूलाई निकालिएका थिए। अनि चौबीस र पच्चीस पदमा भनिएको छ, यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्नेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन्। त्यसरी नै त्यो देश अशुद्ध भएको हो, अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाए र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो। मित्र, यो पलिस्तिनका जनजातिहरूलाई यसकारणले देशबाट हटाइयो किनभने तिनीहरूले यी असाधारण र अप्राकृतिक पापहरू गर्दथे। मित्र, यिनै कारणले गर्दा कनानीहरूलाई परमेश्वरले निकालिदिनुभयो तिनीहरूको मुलुकबाट। ती सारा कुरा भइरहेको पाप अधर्महरूको परमेश्वरले सहन गर्न सक्नु भएन, अनि यो कुरा तपाईँ र मैले पनि राम्ररी विचार गर्न असल हुन्छ। 26-30 पदमा भनिएको छ, तर चाहे स्वदेशी होस् चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधि विधानहरू पालन गर्नु र यस्ता घिनलाग्दा कामहरू नगर्नु, किनभने यस्ता सबै घिनलाग्दा कामहरू त्यस देशका पूर्व बासिन्दाहरूले गरे र त्यो देश अशुद्ध भयो। मेरा विधि विधानहरू पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध गर्यो भने त्यसका पूर्व बासिन्दालाई झैं तिमीहरूलाई पनि त्यसले उक्लेर फ्याँकिदिनेछ। कसैले यी मध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। यसकारण अघिअघिहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नु र आफैलाई अशुद्ध नगर्नु भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। परमेश्वरले आफ्ना जातिलाई डबल चेतावनी दिनुहुन्छ कि यदि तिनीहरूले त्यस मुलुकमा बस्ने पहिलेका बासिन्दाहरूले जिएको जीवन ढाँचा अनुसार जीवन जिए उही किसिमको दण्ड तिनीहरूमाथि पनि खस्नेछ। परमेश्वरको मुलुक पवित्र हुनैपर्छ। परमेश्वरको अन्तिम लक्ष्य यही हो कि धार्मिकताले पृथ्वीलाई छाउनेछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एक पल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।